الحمد لله رب العالمين والصلاة والسلام على محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين أما بعد उपस्थित भएका हाम्रा साथी भाइ र दिदी बहिनीहरू आजको यस शुभ अवसरमा म तपाईँहरू समक्ष हजको बारेमा र हजसित संलग्न महिलाहरूको बारेमा केही विशिष्ट निर्देशनहरूबारे चर्चा गर्नेछु। अल्लाहसित बिन्ती छ कि अल्लाह हामी सबैलाई सत्य भन्ने र सत्य बमोजिम कार्यरत रहने सु अवसर प्रदान गरून्। आमिन। प्रत्येक वर्ष बैतुल्लाहको हज गर्नु प्रत्येक मुसलमानमाथि वाजिब किफाई हो। वाजिब किफाई त्यस अनिवार्य कार्यलाई भन्छन् जसलाई एउटाले पनि गरेमा समस्त मानिसहरूको दायित्व पूर्ण भइहाल्छ, तर कसैले पनि नगरेको खण्डमा सबैलाई दोष लाग्नेछ। र प्रत्येक मुसलमानमाथि पूर्ण जीवनमा एक पटक हज गर्नु अनिवार्य छ, जब त्यस व्यक्तिमा त्यसका अनिवार्य हुने शर्तहरू पाइयोस्। र यदि कसैले एकभन्दा अधिक हज गर्यो त त्यो अधिक गरिएको हज त्यसको लागि नफिली हज हुन्छ। र हज इस्लामका आधारहरूमध्ये एउटा प्रमुख आधार हो, जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ, बुनियल इस्लामु अला खम्सिन, शहादतु अल्ला इलाहा इल्लल्लाह व अन्न मुहम्मदुर रसूलुल्लाह व इकामिस सलात وإيتاء الزكاة وصوم رمضان وحج بيت الله। रहज गर्नु महिलाको लागि धर्मयुद्ध गर्ने सरह छ, जस्तो कि हजरत आयशाको हदिसमा वर्णित छ, उहाँ रजी अल्लाह अनहाले रसूल सल्लल्लाहु अलैहि वसल्लम सित सोध्नु भयो कि या रसूल अल्लाह هل على النساء جهاد؟ قال نعم عليهن جهاد لا قتال فيه الحج والعمرة। उहाँले भनिन्, हे अल्लाहका रसूल, के महिलाहरूमाथि धर्मयुद्ध छ? त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, किन छैन, छ, तर त्यो धर्मयुद्ध यस्तो खालको छ जसमा युद्ध छैन र त्यो हो हज र उमरा गर्नु। इब्ने माजा हदीस नम्बर 2901। र अर्को हदीसमा छ, जसलाई हजरत आयशाले नै वर्णन गरेका छिन्, उहाँले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सीता भनिन्, या रसूलल्लाह, नरल जिहाद अफजल आमाल अफला नुजाहिद, अर्थात हे अल्लाह का रसूल, हामी धर्मयुद्धलाई सर्वोत्कृष्ट सुकार्य ठान्दछौँ, त के हामी महिलाहरू पनि युद्ध नगरौँ? त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, लकिन्न अफजलुल जिहाद हज्जुम मबरूम मबरूर। त रसूल सल्लल्लाहु भन्नुभयो, तर सर्वोत्कृष्ट जिहाद त स्वीकृत हज नै हो। बुखारी हदीस नंबर 1448, नेसाई हदीस नंबर 2628। हज में महिलाहरू सीता विशिष्ट निर्देशनहरू के हुन्? नंबर एक, मुहरिम को उपस्थिति। हज का केही शर्तहरू पुरुष र महिला दुबई का लागि एकनास र समान छन्, जसरी इस्लाम, बुद्धि, स्वतंत्रता, व्यस्तता र क्षमता, अर्थात मात्र त्यस व्यक्तिमाथि हज अनिवार्य छ जुन मुसलमान होस् र बुद्धिमान हुनुको साथै व्यस्क र स्वतन्त्र पनि होस् र त्यससित यति शारीरिक र आर्थिक क्षमता पनि होस् कि हज गर्नुमा सूक्ष्म होस्। त यी शर्तहरू महिला पुरुष दुवैका लागि एकनाश छन्, तर महिलाको लागि एउटा शर्त यो पनि छ कि त्यसको साथमा त्यसको कुनै मुहरिम पनि होस् जसको साथमा त्यो हजको यात्रा गरोस्, रत्यसको मुहरिम हो त्यसको लोग्ने वा ती आफन्तीहरू जससित विवाह गर्नु कुनै अवस्थामा पनि जायज नहोस्, जसरी कि पिता छोरा भाई आदि, वा कुनै जायज कारणले त्यसबाट विवाह गर्नु जायज नहोस् त्यो पनि त्यसको मुहरिम भइहाल्छ। जसरी दुधिया भाई वा त्यसको दोस्रो पिता वा त्यसको सौतेला छोरा आदि। र यसको प्रमाण हो इब्ने अब्बास को त्यो हदीस जसमा उहाँ रजियल्लाहु अन्हु को भनाई छ कि उहाँले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लाई खुतबा दी रहे को समय यो भन्दै सुन्नु भएको छ कि बिना मुहरिम कोही पनि कुनै अपरिचित महिला को साथ एकांतमा नजाओस् र कुनै महिला बिना मुहरिम कुनै यात्रा नगरोस्। अनि एउटा मानिसले उभेर भने, हे अल्लाह का रसूल, मेरो स्वास्नी हज को लागी गए को छे र मैले आफूलाई फलाफला युद्ध को लागी नामांकित गरी सके को छु। त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, जाओ र आफ्नो स्वास्नी को साथ हज गरा। बुखारी हदीस नंबर 1763 र मुस्लिम हदीस नंबर 1341। र इब्ने उमर को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, ला तुसाफिरुल मरअतु सलासन इल्ला महादु मुहरिम, महिला तीन दिन जति को यात्रा बिना मुहरिम नगरोस। बुखारी हदीस नंबर 1036, मुस्लिम हदीस नंबर 1338। रायस विषय में थुप्री हदीस बढ़ी छन जुन महिला लाई हज को यात्रा वा कुनै अरु यात्रा बिना मुहरिम गर्नुबाट मनाही गर्दछन्, किनकि महिला प्राकृतिक तौरले कमजोर हुन्छ, त्यसलाई पनि यात्रामा ती कष्टहरू सम्मुख हुन्छन् जसको मुकाबला मात्र पुरुषहरू गर्न सक्छन्। र यो कुरो पनि छ कि महिला मानिसहरूको आकर्षण केन्द्र र हृदय रोगीहरूको अभीष्ट पनि हो, यसर्थ त्यसको लागि यो आवश्यक छ कि त्यसको साथमा कुनै यस्तो मुहरिम होस् जुन यी समस्त कुराहरूबाट त्यसको सुरक्षा गरोस् र पापीहरूको कष्टबाट त्यसलाई बचाओस्। नम्बर 2, लोग्नेको अनुमति लिनु। जब त्यसको यो हज नफली होस् त त्यसलाई आफ्नो श्रीमानसित अनुमति लिनु अति आवश्यक छ, किनकि हजमा जानुबाट त्यसको जुन हक महिलामाथि छ त्यो पूर्ण हुन सक्दैन। इब्ने कुदामा मुगनी को भाग 3 पेज 240 में भन्छन्, रहो महिला को नफली हज को कुरो त लोग्ने लाई यो अधिकार प्राप्त छ कि त्यो आफ्नो स्वास्नी लाई यसलाई गर्नुबाट मनाही गरोस्। र इब्नुल मुंजिर को भनाई छ कि म जति विद्धहरूबाट विद्या ग्रहण गरेको छु समस्त को दृष्टि यो नै छियो कि लोग्ने मान्छे आफ्नो स्वास्नी लाई नफली हज बाट रोक्ने अधिकार राख्दछ, किनकि स्वास्नी माथि लोग्ने को हक अनिवार्य छ जसलाई त्यो महिला निलम्बित गर्न सक्दैन यस्तो कार्य को कारण जुन अनिवार्य छैन, जसरी कि दास मालिक को अधिकार निलम्बित गर्न सक्दैन। नंबर 3, हज र उमरा मा महिला अर्को मान्छे को तरफ बाट पनि हज उमरा गर्न सक्छ। शेखुल इस्लाम इब्ने तैमिया मजमू फतावा को भाग 13 पेज 26 में भन्नु हुन्छ कि महिला को लागी यो जायज छ कि त्यो कुनै अर्को महिला को तरफ बाट हज गरोस्, चाहे त्यो महिला त्यसको छोरी होस् वा कुनै अरु आफन्ती वा अरु कोही होस्। र यस कुरामा समस्त विद्धहरू को सहमति छ, र यस्तै चारों इमामहरू र अधिकांश विद्धहरू को दृष्टिमा महिला को लागि यो पनि जायज छ कि त्यो कुनै पुरुष को तरफ बाट पनि हज गर्न सक्छ, जस्तो कि हदीस में छ कि नबी सल्लल्लाहु अलैहि वसल्लम ले खुसुम गोत्र की महिला लाई त्यसको बुआ को तरफ बाट हज गर्ने आदेश दिएका थिए। जब त्यसले उहाँ सल्लल्लाहु अलैहि वसल्लम सित यो सोधेको थियो कि हे अल्लाह को रसूल, मेरो बुआ अति वृद्ध भइसकेका छन् र यति वृद्ध भइसकेका छन् कि उनी सवारी माथि बस्न सक्दैनन्, र उनी माथि अल्लाह ले आफ्नो भक्तहरू माथि अनिवार्य गरेको हज अनिवार्य गरिसकेको छ, त के म उनको तर्फबाट हज गर्न सक्छु? त रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभयो, हो, तिमी आफ्नो बुवा को तर्फबाट हज गर्न सक्छौ। बुखारी हदीस नंबर 1442, मुस्लिम हदीस नंबर 1334। जबकि पुरुष को एहराम महिला को एहराम भंदा परिपूर्ण हुन्छा। नंबर चार, महिला लाई रजोसला व सुतकेरी को रगत आउन थालोस तथ्यो के गरोस। जब हज को लागी ज्यादा बाटो में महिला लाई रजोसला व सुतकेरी को रगत आउन थालोस तैपनि त्यो आफ्नो यात्रा लाई निरंतरता दिओस। त यदि यस्तो एहराम लगाउनु को समय भएको होस भने त्यो पनि उस्तै एहराम लगाओस् जसरी पवित्र महिलाहरू लगाउँछिन्, किनकि एहरामको लागि पवित्रता शर्त छैन। इब्ने कुदामा मुगनीको भाग तीन पेज 293-294 भन्नुहुन्छ कि एहरामको समय महिलाहरूको लागि स्नान गर्नु उस्तै वैधानिक छ जसरी पुरुषहरूको लागि छ, किनकि यो हजका कार्यहरू मध्येको हो। र यस्तै रजोसला र सुत्केरीको अवस्थामा भएकी महिलाहरूको लागि त अरू आवश्यक छ। यस बारेमा हदिस हुनुको कारण हजरत जाबिरको वर्णन छ कि हामी जब जुलहुलैफा पुगे त अस्मा बिन्ते उमैसले मोहम्मद बिन अबी बकरलाई जन्माइन्, त उनले कसैलाई रसुल सल्लल्लाहु अलैहि वसल्लम समझ पठाएर सोधिन् कि अब म के गरौँ। त रसुल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, तिमी पनि स्नान गरेर कुनै कपडा द्वारा लगोट झैँ बाँध अनि एहराम लगाऊ। बुखारी हदीस नम्बर 1693, मुस्लिम हदीस नम्बर 1218। र इब्ने अब्बासको वर्णन छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले यो पनि भन्नुभएको थियो, एहराम लगाउने समय रजोसला र सुत्केरीको अवस्थामा भएकी महिलाहरू पनि एहराम लगाउन् र बैतुल्लाहको तवाब बाहेक हजका समस्त कार्यहरू गरून्। अबू दाऊद हदीस नम्बर 1744। रसूल सल्लल्लाहु अलैहि वसल्लमले हजरत आइसा रजी अल्लाहु अन्हालाई हजको नियत गर्ने आदेश गरेका थिए जबकि उनी रजोसलाको अवस्थामा थिइन्। र रजस्वला एवं सुत्केरीको अवस्थामा भएकी महिलाहरूलाई स्नान गर्ने आदेश दिनुमा तत्त्वदर्शिता यो छ कि उनी स्वच्छ भइहालुन् र उनीहरूबाट जुन दुर्गन्ध आउँछ त्यो स्वच्छ भइहालोस् ताकि अरू मानिसहरूलाई उनीहरूबाट कष्ट नपुगोस्। र यसद्वारा फोहोरलाई कम गर्नु पनि अभिष्ट छ। र यदि उनीहरू एहराममा छिन् र रजोसलाको वा सुत्केरीको रगत आउँदै गर्छ भने उनीहरूको एहराममा कुनै फरक पर्दैन, यसर्थ उनी आफ्नो एहराममा बाँकी रहन्छन् र एहरामका वर्जित कुराहरूबाट बाँच्दै गर्छिन् र बैतुल्लाहको तवाफ तबसम्म गर्दैनन् जबसम्म कि रजोसला अथवा सुत्केरीको रगतबाट पवित्र भई स्नान नगरिहालुन्। र यदि रजस्वला अथवा सुत्केरीको रगत अरफातको दिन आयो र उनीहरूले हज्जे तमत्वको नियत गरेका छिन् भने तिनीहरू हजको लागि एहराम लगाउँछिन् र हजलाई उम्रासित मिश्रित गरिदिन्छन्, अर्थात् हज्जे किरान गर्नेवाली भइहाल्छिन् जसमा हज र उम्रा एउटै एहरामले गरिन्छ। र यसको प्रमाण हो यो हदीस, हजरत आइसा रजियल्लाहु अन्हालाई रजस्वला आयो यस्तो अवस्थामा कि उनी उमराको एहराम लगाइसकेका थिइन् अनि जब रसुल सल्लल्लाहु अलैहि वसल्लम उनीको पासमा आए त उनी रोइरहेका थिइन्। त उहाँ सल्लल्लाहु अलैहि वसल्लमले सोधे, तिमी किन रोइरहेका छौ, कदाचित तिमीलाई रजस्वला आएको होला। त हजरत आइसा रजियल्लाहु अन्हाले भनिन्, हो मलाई रजस्वला नै आएको छ। त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, यो यस्तो कुरो हो जसलाई अल्लाहले आदम की छोरीहरूमाथि लेखिदिएको छ, यसर्थ तिमी पनि ती सबै कार्यहरू गर जुन हाजीहरू गर्छन् तर बैतुल्लाहको तवाफ नगर्नु। बुखारी हदीस नम्बर 299 र मुस्लिम हदीस नम्बर 1211। र बुखारी मुस्लिमले वर्णन गरेको जाबिरको हदीसमा छ, फेरि रसूल सल्लल्लाहु अलैहि वसल्लम हजरत आइसा रजियल्लाहु अन्हाको पासमा आए त उनीलाई रोइरहेको अवस्थामा पाए। त उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भने, यो के हो? त हजरत आइसाले भनिन्, सबै हजको लागि एहराम लगाइसके र मलाई रजस्वला आएको छ। त म न त एहराम नै लगाएको छु न त बैतुल्लाहको तवाफ नै गरेको छु। र अवस्था यो छ कि सबै अहिले हज को लागि जाँदै छन्। त उहाँ सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, यो यस्तो कुरो हो जसलाई अल्लाह ले आदम की छोरी हरुमाथि लेखी दिए को छ, यसर्थ तिमी पनि स्नान गरेर एहराम लगाऊ। त हजरत आयशा भन्छिन् कि मैले त्यस्तै गरे, अनि ती समस्त कार्यहरू गरे जुन हाजीहरूले गरे, र जब रजस्वलाबाट पवित्र भए त बैतुल्लाह र सफा मरवाको तवाफ गरे। अनि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, तिमी आफ्नो हज र उम्रा दुबईबाट हलाल भयो। बुखारी हदीस नम्बर 1693 र मुस्लिम हदीस नम्बर 1213। र अल्लामा इब्नुल कय्यिम तहजीबु सुन्नाह को भाग 2 पेज 303 मा भन्छन्, र समस्त सही र स्पष्ट हदीसहरू यस कुरालाई प्रमाणीकरण गर्छन् कि हजरत आयशा पहिला उम्राको लागि एहराम लगाइन्, अनि जब उहाँलाई रजस्वला आयो त रसूल सल्लल्लाहु अलैहि वसल्लमले उहाँलाई हजको नियत गरेर एहराम लगाउने आदेश गरे। त उनी हज केरान गर्ने वाली भइन्, र यसै कारण रसूल सल्लल्लाहु अलैहि वसल्लमले यो भने का थिए, बैतुल्लाह को र सफा मरवा को एक पटक तवाफ गर्नु तिम्रो हज र उम्रा दुबई को लागि पर्याप्त छ। अबू दाऊद हदीस नंबर 1785। सफा मरवा को तवाफ गर्नु को अर्थ हो त्यसको सही गर्नु, ती दुबई बीच दुगुर्नु। नंबर 5, एहराम को समय महिलालाई के गर्नु पर्छ। महिला पनि त्यही कार्यहरू गर्छे जुन पुरुषहरू गर्छन्, जसरी स्नान गर्नु, स्वच्छ हुनु अर्थात कपाल नङ आदि काट्नु यदि त्यसको आवश्यकता छ, ताकि एहरामको अवस्थामा त्यसको आवश्यकता नआइपरोस्, जबकि एहरामको अवस्थामा यस्तो गर्नु निषेधित हुन्छ। र यदि यी कुराहरूको त्यसलाई आवश्यकता छैन भने यसलाई गर्नु त्यसमाथि अनिवार्य छैन, किनकि यो एहरामको विशेषताहरू मध्येको होइन, र यसमा पनि कुनै आपत्ति छैन कि कुनै यस्तो सुगन्ध आफ्नो शरीरमा प्रयोग गरोस् जसको सुगन्ध तीव्र नहोस्, जस्तो कि हजरत आयशा रजियल्लाहु अनहा को हदीस में छ कि हामी रसूल सल्लल्लाहु अलैहि वसल्लम को साथ में निस्कन थे, अनि एहराम लगाउँदा आफ्ना निधारहरूमा मिस्क एक प्रकारको सुगन्ध प्रयोग गर्थे, अनि जब हामी मध्य कसैलाई पसिना आउँथ्यो त मिस्क पसिनाको साथ हाम्रा अनुहारहरूमा बगिहाल्थ्यो, र यसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लम हेर्थे तर यसबाट मनाही गर्दैनथे। अबू दाऊद हदीस नम्बर 1830 र अहमद भाग 6 पेज 79 र इमाम शौकानी नैलुल अवतार को भाग 5 पेज 12 मा भन्छन्, यस कुरामाथि रसूल सल्लल्लाहु अलैहि वसल्लम को चुप लाग्नु त्यसको वैधानिक हुनुमा प्रमाणीकरण गर्छ, किनकि उहाँ सल्लल्लाहु अलैहि वसल्लम कुनै अवैधानिक कार्यमाथि चुप लाग्दैनथे। नम्बर 6, एहराम को नियत गर्दा बुर्का र नकाबलाई उतार्नु। एहराम को नियत गर्दा महिला यदि एहराम भन्दा पहिला बुर्का र नकाब लगाएको छ भने त्यसलाई उतारोस्। र नकाब एवं बुर्का एउटा कपडाको बनेको वस्त्र हो जसलाई अनुहार ढाक्नुको लागि प्रयोग गरिन्छ, जसमा आँखाले हेर्नुको लागि आँखा जतिको प्वाल बनाइएको हुन्छ, र यसको प्रमाण हो रसूल सल्लल्लाहु अलैहि वसल्लमको यो कथन, एहराम लगाएको महिला नकाब नलगाओस्। बुखारी हदीस नम्बर 1741। यस्तै तिर्मिजी हदीस नम्बर 833। नेसाई हदीस नम्बर 2681। र बुर्का नकाब भन्दा झन निषेधित छ, र यदि महिला आफ्नो हातमा पन्जा आदि दस्ताना लगाएको होस् त्यसलाई पनि निष्कासित गरिहालोस्। र पन्जा यस्तो वस्त्र हो जसलाई हत्केलीको पर्दा गर्ने उद्देश्यले लगाइन्छ, र हाम्रो देश नेपालमा जाडोको समय यसलाई लगाइन्छ, र महिला आफ्नो अनुहारलाई बुर्का र नकाब बाहेक कुनै अरू कुराहरूद्वारा ढाकोस्, जसरी चुन्नी च्यादर आदिद्वारा, जबकि गैर मुहरिमले हेर्नुको सम्भावना होस्। र यस्तै आफनो हथकेली लाई पानी ढापोस की न कि हथकेली रा अनुहार दुबई पर्दा करने अंगहरू मध्य का हुन यसस इहराम को हालत मा पनी गैर मुहरिम बाटा दुबई को पर्दा करनु अनिवार्य छ। रशाइकुल इस्लाम इब्ने तैमिया को भनाई छा रा रहो कुरो महिला को तत्यो साथ छात पर्दा हो रा यसई कारण त्यसको लागि इहराम को अवस्था मा पनी यो जाय छा कि त्यो जुन सुकै लुगा भए पनि त्यसलाई लगाउन सक्छे यदि त्यो त्यसको शरीरलाई पूर्णतया छोपेको होस् र त्यसलाई यो पनि वैध छ कि सामानद्वारा छहरी प्राप्त गरोस्। तर रसूल सल्लल्लाहु अलैहि वसल्लमले त्यसलाई नकाब र पन्जा लगाउनुबाट मनाही गरेका छन् र पन्जा एक प्रकारको हत्केलीमा लगाउने वस्त्र हो र यदि महिलाले कुनै यस्तो वस्तुबाट अनुहारलाई छोप्यो जुन अनुहारलाई छोएको छैन त समस्त विद्धहरूको दृष्टिमा यस्तो गर्नु जायज छ र यदि त्यो वस्तु त्यसको अनुहारलाई छोएको होस् तै पनि सही कथन अनुसार यस्तो गर्नु जायज छ र महिला को लागि यो जरूरी छ कि आफ्नो अनुहारमा गरिएको पर्दालाई आफ्नो हाथ वा कुनै अर्को वस्तुबाट पर राख्ने कष्टमा नपरोस् र रसूल सल्लल्लाहु अलैहि वसल्लमले अनुहार र हत्केलीलाई पर्दाको विषयमा एकनास मानेका छन् र दुबई अङ्ग मान्छेको शरीर झैँ छन् न कि टाउको झैँ र रसूल सल्लल्लाहु अलैहि वसल्लम की स्वास्नीहरू अनुहारको पर्दा गर्नुमा जुन वस्तुद्वारा पर्दा गरिन्थ्यो त्यसको अनुहारलाई स्पर्श गर्ने नगर्ने कुरालाई कुनै महत्त्व दिँदैन थिइन् र कसैले पनि रसूल सल्लल्लाहु अलैहि वसल्लम सित यो वर्णन गरेको छैन कि उहाँले यो भनेका होउन् कि महिलाको इहराम त्यसको अनुहारमा निर्भर छ बरु यो केही विद्धहरूको दृष्टि हो र अल्लामा इब्नुल कय्यिम रहमहुल्लाह तहजीबु सुन्ना को भाग दुई पेज 350 मा भन्छन् र नबी सल्लल्लाहु अलैहि वसल्लम द्वारा एक अक्षर पनि प्रमाणित छैन जसमा यो भनिएको होस् कि महिलालाई यो भनिएको होस् कि महिलालाई इहरामको अवस्थामा अनुहार खुल्ला राख्नु अनिवार्य छ बरु मात्र नकाब लगाउनुबाट मनाही गर्नु प्रमाणित छ र अगाडि भन्छन् हजरत अस्मा रजियल्लाहु अन्हाबाट यो प्रमाणित छ कि उनी इहरामको अवस्थामा पनि आफ्नो अनुहारलाई छोपेका हुन्थिन् र हजरत आइसा रजियल्लाहु अन्हाको भनाइ छ कि सवारहरू यात्रीहरूका समूह हामीहरूको निकटबाट गुज्रन्थे र हामी रसुल सल्लल्लाहु अलैहि वसल्लमको साथमा इहरामको अवस्थामा हुन्थे अनि जब सवारहरू हामीहरूको निकट आइपुग्थे त हामी आफ्नो त्यो जिल्बाबद्वारा जुन कि हाम्रो टाउकोहरूमाथि हुन्थ्यो त्यसबाट आफ्ना अनुहारलाई ढाकिहाल्थ्यौँ अनि जब सवारहरू गइहाल्थे त हामी आफ्नो अनुहारलाई खुल्ला गरिन्थ्यौँ। अबू दाऊद हदीस नम्बर 1833 इब्ने माजा हदीस नम्बर 2935 तिमीहरूलाई ज्ञात रहोस् हे मुसलमान महिलाहरू तिमीलाई त्यस वस्त्रद्वारा अनुहार र हत्केलीलाई छोप्नु निषेध छ जसलाई विशेष रूपले त्यसैलाई छोप्नुको लागि बनाइएको छ जसरी नकाब पन्जा आदि तर तिमीमाथि यो अनिवार्य छ कि आफ्नो अनुहार र हत्केलीलाई कुनै कपडा आदिद्वारा छोपेर गैर मुहरिमबाट पर्दा गर र यो पनि प्रमाणित छैन कि तिमी कुनै यस्तो वस्तुको प्रयोग गर जुन अनुहारलाई छोप्ने चिजलाई तिम्रो अनुहारबाट पर राखोस् अर्थात् त्यसलाई अनुहारबाट स्पष्ट हुनुबाट टाढा राखोस् जसरी कि सानो लकडी हेड कुनै हेड जस्तो अर्को टोपी वा पगडी आदि। नम्बर 7 महिलाको लागि इहरामको अवस्थामा सिङ्गार युक्त नभएको जुनसुकै लुगा लगाउनु जायज छ। महिलाको लागि इहरामको अवस्थामा जुनसुकै लुगा लगाउनु जायज छ यदि त्यो सिङ्गार युक्त नहोस् अर्थात् त्यसद्वारा सिङ्गारको प्रदर्शन गर्नु बोध नहोस् न त त्यो पुरुषहरूको अनुरूपता नै बोध गर्ने वाला होस् न त यति चुस्त र संकुचित नै होस् कि त्यसका अङ्गहरू जाहिर हुन् न त यति पातलो नै होस् कि त्यसको शरीर झल्कोस् बरु यति बाक्लो फराकिलो र साधारण होस् कि त्यसद्वारा भद्रताको प्रदर्शन होस् यदि यस्तो खालको लुगा छ भने તેઓ નિસંકોચ તેસલાઈ ધારણ કરના શકશે। ઇબ્નુલ મુંજીર ભાંછન કે સમસ્ત વિદ્વાહરૂકો યસ્કુરામાં એકમત છ કે મહિલા એહરામમાં પણ કમીજ સિરવાલ દીરા અબાયા ચુન્ની મોજા પ્રયોગ કર ન શકશે। મુગની ભાગ 3 પેજ 328 રા મહિલા કો લુગા કો લાગી કુનઈ વિશેષ રંગ નિર્ધારિત છ ના કે ત્યો તેસઈ રંગ કો લુગા લગાઓસ બરુ તેસલાઈ સ્વતંત્રતા પ્રાપ્ત છ કે ત્યો મહિલા કી त्यो महिलाहरूले लगाउने जुनसुकै रङको लुगा लगाउन सक्छ जसरी कालो रातो हरियो पहेलो आदि र त्यसको लागि यो पनि जायज छ कि जब त्यसको मन लागोस् त्यस लुगालाई फेरेर अर्को लुगा लगाओस्। नम्बर 8 महिलाको लागि मसिनो स्वरमा तल्बिया भन्नु सुन्नत हो। महिलाको लागि सुन्नत यो हो कि एहराम लगाए पश्चात यति मसिनो स्वरमा तल्बिया भनोस् कि मात्र आफू नै सुनोस् वा त्यसको निकट त्यसको छेउमा भएको महिला सुनोस्। इब्ने अब्दुल बरको भनाई छ कि यस कुरामा समस्त विद्वहरूको एकमत छ कि महिलाको लागि सुन्नत यो छ कि त्यो तल्बियालाई उच्चारण गर्दा आफ्नो स्वरलाई उच्च नगरोस् बरु मात्र यति स्वरले भनोस् जति स्वयं आफू सुनोस् र त्यसको स्वरलाई उच्च गर्ने कुरालाई यस कारण अप्रिय मानिएको छ कि कदाचित त्यसबाट बिगार र उपद्रवको उत्पात नहोस् र यसै कारण त्यसको लागि अजान दिनु र एकामत भन्नु पनि सुन्नत होइन र नमाजमा सचेत गर्नुको लागि त्यो तस्बी नभनिकन ताली बजाउँछे किनकि यही त्यसको लागि सुन्नत हो। नम्बर 9 महिलाको लागि तवाफ गर्दा पूर्ण पर्दा गर्नु अनिवार्य छ। तवाफ गर्दा महिलामाथि पर्दा गर्नु अनिवार्य छ र आफ्नो स्वरलाई मसिनो गर्नु र दृष्टिलाई तल राख्नु पनि अनिवार्य छ र त्यसको लागि यो पनि आवश्यक छ कि पुरुषहरूको माझामा जानुबाट बाँचोस् र विशेष रूपले हजरे अस्वद कालो ढुङ्गा र रुक्ने यमानी भएको ठाउँमा जानुबाट र मताफको अन्तिम भागमा जहाँ मानिसहरूको भिड अलि कम हुन्छ त्यहाँ तवाफ गरोस् किनकि यहाँ तवाफ गर्नु त्यसको लागि श्रेष्ठ छ बैतुल्लाहको निकट मानिसहरूको भिडमा तवाफ गर्नुको तुलनामा किनकि भिड राहुल गर्नु हराम छ र यस कारण पनि किनकि भिडमा गएर महिला अरूलाई कष्ट पुर्याउँछ र त्यसको कारण उपद्रव हुने सम्भावना हुन्छ र रह्यो कुरो काबाको निकटताको र हजरे अस्वदलाई चुम्नुको त यी दुवै कार्य सुन्नत हुन् जबकि यसलाई बिना कुनै कष्ट सरलता सुगमताको साथ गर्न सकियोस्। यसर्थ सुन्नतलाई गर्नुको लागि हराम कार्य गर्नु अनुचित र अवैध छ बरु यस्तो अवस्थामा यो कार्य महिलाको लागि सुन्नत रहँदैन किनकि भिड राहुलको अवस्थामा महिलाको लागि सुन्नत यो हो कि त्यसको निकट वा सामुन्ने भएको स्थानसम्म पुगोस् त त्यसतर्फ सङ्केत गरोस्। इमाम नवी मजमूको भाग 8 पेज 37 भन्छन् हाम्रा साथीहरूको भनाइ छ कि महिलाको लागि हजरे अस्वदलाई चुम्नु वा स्पर्श गर्नु मुस्ताहब छैन यस अवस्था बाहेक कि रात्रिमा वा अरू कुनै कारण मताफ अर्थात तवाफ गर्ने ठाउँ खाली होस् किनकि भिड भएको अवस्थामा उनीहरूलाई अर्थात् महिलाहरूलाई पनि कष्ट पुग्नेछ र अरूलाई पनि कष्ट पुग्ने सम्भावना छ अर्थात् जब मताफ खाली होस् महिला हजरे अस्वदलाई चुम्न सक्छ नत्र सङ्केत गर्नु नै पर्याप्त हुन्छ। र मुगुनीको भाग 3 पेज 331 भनिएको छ कि महिलाको लागि रात्रिमा तवाफ गर्नु अति उत्तम हुन्छ किनकि रात्रिमा त्यसको पूर्णतया पर्दा पनि हुन्छ र भिड पनि हुँदैन बरु भिड कम हुन्छ त यस्तो समय त्यसको लागि यो मौका हुन्छ कि बैतुल्लाह बाट निकट भएर तवाफ गरोस् र हजरे अस्वदलाई पनि चुमोस् वा स्पर्श गरोस्। र अब समय कम हुनाले म आफ्नो कुरालाई यही विराम दिन्छु र अर्को बैठकमा इन्सा अल्लाह निर्देशन नम्बर 10 बाट आरम्भ गर्छौँ। मेरो अल्लाह सीता बिनती छा कि अल्लाह हामी सबैलाई इस्लाम का निर्देशन हरू बमोजिम पूर्ण जीवन व्यतीत करने सु अवसर प्रदान करूं र साथै हामी हरूबाट जुन कमी कोताही हुन्छ त्यसलाई क्षमा प्रदान गरेर अल्लाह हाम्रो हजलाई स्वीकार गरुन् र जब हामी मक्काबाट फर्केर आउँ त हामी पाप मुक्त भएर आउँ र अल्लाह हामीबाट प्रसन्न भएको होस् र अल्लाह हाम्रा समस्त पापहरूलाई क्षमा गरिदिएको होस्। हे अल्लाह हामी सबैको हजलाई कबूल गर। आमीन। वा आखिरु दुआना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।